الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد الصلاة والسلام على أشرف الأنبياء والمرسلين حبيبنا وحبيب إله العالمين الذي سمي في السماء أحمد وفي الأرضين بأبي القاسم محمد اللهم صل على محمد وعلى آله الطيبين الطاهرين المعصومين واللعنة الدائم على أعدائهم أجمعين من يوم عداوتهم إلى قيام يوم الدين السلام عليك يا أبا عبد الله وعلى الأرواح التي حلت بفنائك عليك مني سلام الله أبدا ما بقيت وبقي الليل والنهار ولا جعله الله آخر الأهد مني لزيارتكم السلام على الحسين وعلى علي بن الحسين وعلى أولاد الحسين وعلى أصحاب الحسين الذين بذلوا مهجهم دون الحسين عليه السلام صلوات سب سے پہلے بارگاہ رب العزت میں دس بدعا ہیں کہ پروردگار ہماری اس عبادت کو اپنی بارگاہ میں قبول فرمائیں ہمیں سزاداری کا بہترین سے بہترین اجر عنایت فرمائیں سید الشہداء کے عزاداروں میں ہمیں محشور فرمائیں بانیان کا اہتمام کرنا آپ سب کا تشریف لانا ہمارا حاضر ہونا خدا اس پرسے کو سیدہ کائنات کے حضور قبول فرمائیں ہمارے لیے توشہ آخرت قرار دے فرش عزا پر موجود تمام مومنین مومنات کی حاجات کی برابری اور دعاؤں کی قبولیت اور جن مومنات نے مومنین نے ہمیں دعاؤں کے لیے کہا ہوا ہے ان سب کی دعاؤں کی استجابت اور حاجات کی برابری اور مجلس کی قبولیت کے لیے مل کر بلند آواز میں خاندان زہرا پر درود پڑھیں گے اللہم صلی اللہ علیہ وسلم عزیزان محترم چند نکات آپ کی خدمت میں عرض کرتا ہوں آج کی یہ مجلس چونکہ باب الحوائج حضرت علی اصغر سے منسوب ہے آیت اللہ بہجت فرماتے ہیں کہ جناب رباب کا یہ چھوٹا بچہ ہے تو 6 ماہ کا لیکن یہ اپنے ان ننھے ہاتھوں سے لوگوں کی زندگی کی بڑی بڑی گرہیں کھول دیتے ہیں تقدیر کی گرہوں کو کھولنے والے باب الحوائج کو علی اصغر کہا جاتا ہے لہٰذا اس فرش عزا پر آپ میں سے جو بھی تشریف لائے ہیں ہماری مائیں بہنیں جتنی آئی ہیں انشاءاللہ آج کی اس مجلس سے کوئی خالی ہاتھ واپس نہ جائے. ایک درود درخواست کروں گا خوشنودی جناب رباب و علی اصغر و سکینہ باواز بلند درود پڑے گا محمد و علی. گفتگو میں ایک آیت اور اس کا ترجمہ اور چند نکات عرض کرنے ہیں. تمہیدن ایک تھوڑا سا ایک حدیث کی طرف توجہ دلا کے اور اس سے مربوط ایک دو باتیں عرض کر کے کوشش کروں گا کہ نتیجے میں اس آیت اور اس کو اگر بیان کر سکا تو. اللہ تعالیٰ کے آخری نبی رسول خدا صلی اللہ علیہ وآلہ وسلم اللہ کے نبی فرماتے ہیں کہ بروز محشر جس وقت میدان حشر میں لوگ جمع ہوں گے سب مشاہدہ کریں گے اس بات کا کہ عرش خدا کے دائیں طرف جہاں پر پروردگار کا عرش ہوگا عرش خدا کے دائیں طرف ایک جملہ لکھا ہوگا جس کو اہل محشر دیکھیں گے پڑھیں گے. عرش پروردگار کے دائیں طرف آپ فرماتے ہیں لکھا ہوگا ان الحسین مصباح الہدا و سفینۃ النجات, بے شک حسین ہدایت کا چراغ اور نجات کی کشتی ہیں. امام حسین چراغ ہدایت ہیں, امام حسین کشتی نجات ہیں. چراغ کا کام اندھیرے میں راستہ دکھانا, چاہے وہ اندھیرا کسی بھی قسم کا ہے. اگر کھول کے عرض کروں چاہے جہالت کا اندھیرا ہو تو اس میں سے نکالنے کا چراغ حسین ابن علی ہے. چاہے گناہوں کی تاریکیوں میں ڈوبے ہوئے ہیں تو نکالنے کے لیے چراغ حسین ابن علی ہیں. چاہے انسان اپنے باطنی و معنوی وجود کو اپنے گناہوں کی وجہ سے آلودہ کر چکا ہو یا اپنے آپ کو ایسی شیطانی صفات کا قیدی بنا چکا ہو کہ اس قید خانے میں بند ہے, جس نے اپنے باطن کو شیطانی صفات کے قید خانے میں بند کیا ہوا ہے اس قید خانے سے اسے نجات جو دے گی ہستی وہ کشتی نجات حسین ابن علی ہیں. رہبر معظم فرماتے ہیں کہ امام حسین علیہ السلام کی محبت کا دلوں میں ہونا یہ نجات کی ضمانت ہے. میں نے اپنے استاد سے سوال کیا کہ کیا ایسا ہوگا کہ جو اس دنیا سے جائے اس طرح کہ وہ ظالم و جابر بھی ہو, خدا کے تمام حدود کو پائمال کرتا ہو, ہم یہ کہیں کہ جب وہ اس دنیا سے جائے گا تو اسے امام حسین کی محبت کی وجہ سے کچھ نہیں کہا جائے گا؟ تو میرے استاد نے اس موضوع کو کھولا آگے سبزواری نے, انہوں نے کہا کہ امام حسین کی محبت نجات کا باعث بنتی ہے. اس کا مطلب یہ ہے کہ جس کے دل میں حقیقی محبت حسین ہوگی مرنے سے پہلے کسی نہ کسی طرح راہ ہدایت کی طرف آ جائے گا. انہوں نے کہا اس کی مثال تمہارے سامنے ہے کہ صبح عاشور حر یزیدی لشکر سے نکل کے آیا ہے. کہا یہ حب حسین ہے کہ جو یزیدی لشکر سے نکال کے عین زندگی کے آخری لمحات میں حر کو ہدایت کی طرف نجات کی طرف لے کر آئے ہیں. بس مولا حسین کی محبت باعث نجات ہوگی. انسان ہر انسان کا معاملہ مختلف ہوتا ہے دوسرے سے. ممکن ہے کہ اس مجلس کے اندر ہم میں سے کوئی ایسا ہو, ہم میں سے بعض ایسے ہوں جن کے لیے آج کی مجلس ہدایت کا باعث بن جائے, جن کے لیے آج کی مجلس نجات کا باعث بن جائے. کیونکہ ہر ایک کا اپنا ایک وقت ہے, کوئی خاص منظر ہے, کوئی خاص موقع ہے, کوئی خاص محل ہے. کسی خاص منظر کی وجہ سے, کسی خاص ماحول کی وجہ سے, کسی خاص موقع کی وجہ سے منقلب ہو جاتا ہے انسان. وہ انقلاب جب دل میں برپا ہوتا ہے انسان پھر راہ ہدایت کی طرف آ جاتا ہے. تو عزیزان محترم دیکھنا ہوگا کہ ہمارا وہ وقت کب آتا ہے. اگر ہم ایسی آلودگیوں کا شکار ہیں, ایسی گناہوں کا یا ایسی عادتوں کے ہم شکار ہو چکے ہیں کہ ان عادتوں کے ساتھ, کم سے کم ایسی عادتوں کے ساتھ امام حسین علیہ السلام کا سامنا نہیں کر سکتے. واقعی جا کے ایک شاعر ہے حاجب, اس کا نام ہے حاجب, فارسی کا ایک شاعر تھا. تو اس نے ایک شعر لکھا, اس نے شعر لکھا کہ حاجب اگر مرنے کے بعد کا معاملہ علی کے ساتھ ہے, جب مرنے کے بعد کا معاملہ علی کے ساتھ ہے تو میں ضامن ہوں کہ جتنے مرضی گناہ کرو معاملہ حل ہو جائے گا. یہ حاجب نے شعر لکھا, فارسی میں تھا, میں نے ترجمہ آپ کی خدمت میں عرض کیا ہے. تو وہاں اس علاقے میں جو مرجع تھے, جو عالم تھے, جو عارف تھے, بہت متقی و پرہیزگار سید تھے, انہوں نے خواب میں امیر المومنین کو دیکھا. آپ سے ملاقات ہوئی تو مولا نے حاجب کے شعر کے ساتھ اظہار ناپسندیدگی کیا اور آپ نے کہا کہ حاجب سے کہو پہلا مصرع ٹھیک ہے, دوسرا بدل دے, پہلا ٹھیک ہے دوسرا بدل دے. امیر المومنین نے دوسرا مصرع اس عالم کو بتایا. اب یہ عالم آ کے حاجب سے ملے اور کہا تم نے کوئی شعر لکھا ہے اس طرح کا؟ حاجب نے کہا ہاں لکھا ہے لیکن ابھی تک کسی کو بتایا نہیں ہے. لکھا ہے, میں نے ابھی کہیں سنایا نہیں ہے, مشاعرے میں جا کے, مجلس میں جا کے, محفل میں جا کے. تو انہوں نے کہا تمہارا شعر امیر المومنین نے سنا ہے اور آپ نے حکم دیا ہے کہ دوسرے مصرے کو بدلو, تمہارے دوسرے مصرے پر ناراضگی کا اظہار کیا ہے. تو ظاہر حاجب کو اندازہ ہو گیا کہ یہ تو میں نے کسی اور کو بتایا نہیں ہے. اب عالم دین نے آ کے کہا تو پوچھا کیا کہا مولا نے؟ کہا تم نے لکھا ہے کہ اے نفس, اے انسان, اے بشر, اگر اگلا معاملہ جب علی کے ہاتھ میں ہے, جب علی ہی قسم النار والجنہ ہے, تو میں ضامن ہوں جو مرضی کرو. نہ, یوں کہو اے نفس, اے بشر, اے انسان, اگلا معاملہ علی کے ہاتھ میں ہے تو لہذا علی کے چہرے کا حیا کرو اور گناہ ترک کرو. کہا یہاں علی کے چہرے کا حیا کر کے ترک گناہ کرو تاکہ جب تمہارا سامنا ہو تو تمہارے پاس گناہوں کا وہ بوجھ نہ ہو کہ جو تمہارے اور ان کے درمیان جدائی ڈالنے کا باعث بن جائے. درود پڑے گا محمد و آل محمد پر. پس ازان محترم ایک دو واقعات عرض کرتا ہوں. امام حسین علیہ السلام کی ذات چراغ ہدایت ہے. اگر کسی کی زندگی میں پلٹنے کا موقع آئے گا تو یاد رکھیے گا حسین ابن علی زندگیوں کے رخ پلٹانے والی ذات ہیں, زندگیوں کے رخ بدل جاتے ہیں, لوگوں کی زندگیوں میں انقلاب برپا ہو جاتا ہے. چاہے اپنے جسم کے معاملے میں امام حسین سے کچھ طلب کیا جائے, چاہے اپنے باطن کے معاملے میں امام حسین کی بارگاہ میں کچھ پیش کر کے اپنی تبدیلی کرنے کی خواہش ظاہر کی جائے, ہر دو صورت, جیسے کتنے ایسے مریض ہیں جنہیں معالج, جنہیں ڈاکٹر طبیب لا علاج قرار دیتے ہیں لیکن مولا حسین کی بارگاہ سے شفا پا کر آتے ہیں. ایران میں ایک بڑھی تھا نجار, فارسی میں بڑھی کو نجار کہتے ہیں, اس کا نام تھا ماشاءاللہ نجار. ایک عالم دین بتاتے ہیں کہ میں تبلیغ کے لیے ایک علاقے میں گیا تو وہاں کے میرے دوستوں نے مجھے کہا یہاں پہ ایک شخصیت ہیں, ایک فرد ہیں, آپ کو چاہیے کہ آپ ان سے ملیں. میں نے پوچھا کس لیے؟ کہا ان کی زندگی میں ایک کرامت ظاہر ہوئی مولا حسین کی طرف سے. ہمارے پورے شہر میں یہ بات مشہور ہے, حتیٰ یہاں کے جو امام جمعہ ہیں, یہاں کے جو بڑے بڑے علماء ہیں, وہ بھی اس کے واقعے کے شاہد ہیں. تو ایسا نہیں ہے کہ واقعہ معتبر نہیں ہے, بنایا ہوا نہیں ہے, حقیقی واقعہ ہے. کہتے ہیں مجھے بھی اشتیاق ہوا تو ہم کہتے ہیں میں ان کے گھر چلا گیا. تو کافی بڑا صحن تھا, صحن عموماً مجالس کے. کہتے ہیں وہاں دیکھا تو میں نے لگا کہ یہاں پہ مجالس ہوتی رہی ہیں. اب چونکہ عشرہ ختم ہوا تھا تو سمیٹنے والی حالت میں تھے, لیکن ابھی بھی کالا کپڑا لگا ہوا تھا, علم موجود تھے, ممبر موجود تھا. تو ہم جا کے بیٹھے تو وہاں ایک سفید ریش بزرگ آئے, ان کے بیٹے جوان, بڑے بڑے بیٹے بھی تھے, وہ آ کے بیٹھے تو بتایا گیا کہ یہ ماشاءاللہ نجار ہیں, ان کے ساتھ ان کی زندگی میں یہ واقعہ ہوا ہے. تو انہوں نے ان سے کہا کہ ہم چاہتے ہیں کہ آپ اپنی زبانی آغا صاحب کو یہ اپنا واقعہ بتائیں. تو کہتے ہیں ماشاءاللہ نے مجھے بتایا کہ اپنے بیٹوں کی طرف اشارہ کر کے کہ یہ چھوٹے چھوٹے تھے, میں جوان تھا, تو میں مریض ہو گیا, میرے گردوں میں بیماری تھی, یہاں تک کہ میرے دونوں گردے ناکارہ ہو گئے. ہسپتال میں جہاں مجھے رکھا گیا تھا تو دیکھا تو آہستہ آہستہ میرا وجود متعفن ہو گیا, بدبو آنے لگی میرے بدن سے. تو तो जब मैं बिल्कुल ही गुर्दे नाकारा हुए, वजूद भी मुताफिन होने लगा, यहां तक कि कीड़े पड़ गए बदन में, कहते तो डॉक्टरों ने मेरे घर वालों से कहा इसको इनकी वजह से जो बाकी मरीजों को अजियत हो रही है, क्योंकि अब इनके तो रूह बदन से निकलने का ही इंतजार करना है और तो कोई हल नहीं है, तो आप इन्हें घर ले जाएं ताकि वहां पे रहें और जब इनके रूह कब्ज होती है निकल जाती है तो फिर आप अगले मराहिल को अंजाम दें, यहां रखने का कोई फायदा नहीं है। कहते यूं मुझे अस्पताल से घर भिजवाया, जिस सहन में बैठे हुए थे बताया आलिम दीन को कि यहां इस कमरे के पास मेरी चारपाई लगाई गई बाहर, तो यहां मुझे लिटाया गया। मुहर्रम का चांद तुलू हुआ तो मेरी वालदा गांव से यहां आई मजालिस के लिए। कहते पहले दिन जब मजलिस से मेरी वालदा वापस आई तो उनके हाथ में एक रुमाल था। कहते मेरी वालदा ने कहा मैंने इस रुमाल में मौला हुसैन के लिए आंसू बहाए हैं आज मजलिस में, और ये रुमाल तुम्हें शिफा देगा। कहते मैंने अपनी वालदा से कहा कि माँ आप मेरी माँ हैं, आपका अपना दिल है, लेकिन अब अगर मेरे लिए कोई दुआ आपने करनी है तो दुआ करें मेरी रूह आसानी के साथ निकल जाए, तब जरूर का मरहला मेरे लिए आसान हो, अब मेरे आगे जाने का मौका है आपको कहाँ। कहते मेरी वालदा उठी और वो मौला हुसैन को फरियाद करने लगी, कहने लगी ए मौला हुसैन मैंने अपना बेटा आपसे लेना है, और उस रुमाल को मेरे बदन पे कहते फेरना शुरू कर दिया। कहते अपने वालदा के गिरिए को और उनकी इस तड़प को देखते हुए मेरी आंखों से भी आंसू शुरू हो गए। कहते मैंने रोते हुए कहा मौला हुसैन अगर आपकी तरफ से मुझे शिफा मिलती है तो मैं आपसे वादा करता हूं मैं अपने घर में फर्श अज़ा बिछाऊंगा, मजालिस बर्पा करूंगा। तो कहते मेरा घर यहाँ गलियों के अंदर है। कहते मैंने कहा उसी वक्त कि मौला अगर मुझे शिफा मिलती है मैं मजालिस करवाऊंगा और इन गलियों में आपके नाम पे खाना खिलाऊंगा लोगों को। कहते वालदा ने रुमाल फेरा, सब घर वाले सो चुके थे। कहते रात का नहीं मालूम कौन सा पहर था। कहते मुझे ये भी याद नहीं है कि मैं जाग रहा था या मैं सो रहा था, मैंने देखा तो मेरी चारपाई के पास पड़ी हुई कुर्सी देखा तो एक इंतहाई नूरानी शख्सियत, हसीन और जमील चेहरे का हामिल एक इंसान मेरी चारपाई के पास आके रुके, कुर्सी को आगे खींचा और बैठ गए। कहते उनके चेहरे को देख के मैंने उनसे बेसाख्ता ये कहा ये जो कहा जाता है कि उलमा के चेहरे को तरफ देखना इबादत है, यकीनन वो चेहरा आपका होगा। कहते थे अब उन्होंने बात शुरू की। कहता जितना हसीन और जमील उनका चेहरा था जब उन्होंने बात शुरू की तो उनके लहजे में ऐसी मिठास, इतना खूबसूरत और जाजिब लहजा था, मैंने अपनी जिंदगी में इतना खूबसूरत लहजा कभी नहीं सुना हुआ था। कहते मुझसे कहने लगे माशाल्लाह नज्जार तुम्हें क्या चाहिए। कहते जब उन्होंने पूछा तुम्हें क्या चाहिए, कहते मैंने कहा मुझे आपसे कुछ नहीं चाहिए, मैंने अपने मौला हुसैन से शिफा चाही है। कहते कहने लगे फरमाने लगे नज्जार मैं ही तुम्हारा मौला हुसैन हूं। अल्लाहुम्मा सल्ली अला मोहम्मद वाले मोहम्मद। कहा मैं ही तुम्हारा मौला हुसैन हूं, तुम्हें शिफा चाहिए थी, शिफा तो तुम्हें दे चुके हैं हम, तुम्हें शिफा मिल चुकी है, जरा देखो तो अपने बदन को, उठो तो अपने बिस्तर से। कहते मैं जो 3 माह से अपने बिस्तर से हिला नहीं हूं, मैंने महसूस किया कि मैं अपने बिस्तर से उठ सकता हूं। कहते मैं अपने बिस्तर से उठा, उठ के जब बैठा तो मुझसे फरमाया मौला ने जाके जरा पानी पी लो ताकि तुम्हारी तबीयत बहाल हो जाए। कहते चारपाई से उतरा, नरसहन में जो नलका लगा था वहां जाके कुछ पानी पिया, मेरी तबीयत बहाल हुई। जब बहाल हुई कहते मौला ने मुझसे कहा नज्जार अपना वादा मत भूलना, मजलिस जरूर करवाना। कहते मैंने कहा मौला कुर्बान मैं मजालिस करवाऊंगा। कहते पूछने लगे कितने दिन करवाओगे। कहते मेरे जहन में यूं कोई मैंने तय नहीं किया था कितने करवाऊंगा, मेरे जहन में था कि मैं 10 दिन खाना खिलाऊंगा, ये मैंने सोचा था कि 10 दिन खाना खिलाऊंगा, मजलिस कितने दिन कराऊंगा ये जहन में नहीं था। तो चूंकि मैंने 10 दिन खाना खिलाने का कहा था तो जब मौला ने कहा मजलिस कितने दिन करवाओगे, کہتے ہیں میں نے عرض کی مولا 10 دن, کہتے ہیں فرمانے لگے 18 دن کیوں نہیں کرواتے, میری ماں کی عمر 18 سال تھی, کہیں 18 کا عدد کیوں نہیں پورا کرتے, جتنی میری ماں نے اس دنیا میں سال گزارے اتنے دن کرواؤ. کہتے میں نے مولا ضرور کرواؤں. کہتے میں نے جا کے اپنے گھر والوں کو جگایا, گھر والے اٹھے مجھے دیکھا میری حالت دیکھی سب حیران ہوئے. جب میں نے بتایا تو میرے سب گھر والے رونے لگے, کہتے گریہ کرنے لگے, ہمارے گھر سے رونے کی آوازیں بلند ہوئی. ہمسایوں کو آس پاس لوگوں کو یہی لگا کہ میں دنیا سے رخصت کر گیا ہوں, سب دوڑے دوڑے آئے. لیکن جب انہوں نے مجھے دیکھا واقعہ سنا, واقعی سب کی آنکھوں سے آنسو نکلنے لگے. کہتے اب حالت یہ تھی جس جس نے بیماری میں مجھے دیکھا تھا, کہتے جس جس نے بیماری میں مجھے دیکھا تھا, مسجد میں نماز پڑھنے جاتا جس کو میرے شفا کا پتہ نہ ہوتا, مجھے دیکھ کے مجھ سے کہتے تھے تمہاری شکل ماشاءاللہ نجار سے ملتی جلتی ہے, مرحوم ماشاءاللہ نجار سے, کیونکہ جس حالت میں اسپتال میں دیکھا تھا سب کو اندازہ تھا کہ جا چکا ہوگا اس دنیا سے. کہتے جب میں بتاتا تھا کہ نہیں میں خود ہی ماشاءاللہ نجار ہوں تو سب حیرت ہو جاتی تھی. کہتے ہیں کہ سال گزر گیا, میں استفیاب ہو چکا تھا, اپنی زندگی معمول کے مطابق گزار رہا تھا. محرم کے ایام قریب آئے, کہتے زکات کے مہینے سے میری مالی حالت بہت خراب ہو گئی, یہاں تک کہ ذلحج کے آخر آخر تک میرے پاس پھوٹی کوڑی نہیں تھی کہ میں مجلس کروا سکتا. کہتے اب جو مجھے تکلیف ہو رہی تھی, خود کہہ رہا ہے, کہتے اب جو مجھے تکلیف ہو رہی تھی تو وہ جو بیماری کی اذیت تھی مجھے اس سے زیادہ تکلیف ہو رہی تھی, کیونکہ میں مولا کو زبان دے چکا تھا کہ میں مجلس کراؤں گا, اب میرے پاس کچھ بھی نہیں ہے. کہتے آخری دن جب آیا, اگلے دن محرم ہے, میرے پاس جب کوئی حل نہیں ملا, اسی صحن میں آ کے بیٹھا, اونچی اونچی آواز میں رونے لگ گیا. کہتے اسی گریے کے دوران میں دیکھا تو پھر میرے مولا تشریف آئے, تشریف لائے اور پوچھا ماشاءاللہ نجار اب کیا ہوا, اب کیوں پریشان ہو؟ کہ میں نے کہا مولا میں آپ کی مجلس کرانے کا سوچا تھا, میرے پاس کچھ بھی نہیں ہے, میں نے آپ سے کہا تھا کہ مجلس کراؤں گا, اب میرے پاس کچھ بھی نہیں ہے. کہتے مولا نے کہا ماشاءاللہ اٹھو, اسی صحن میں فرش عزا بچھاؤ, تم اسباب کی فکر مت کرو, وہ ہمارا کام ہے, تم مجلس کا انعقاد کرو باقی ہم دیکھ لیں گے. پھر ایک جملہ کہا, اب یہ عزاداروں کے لیے اس جملے میں بہت بڑا پیغام ہے, فرش عزا کی طرف دوڑتے ہوئے آنے کے لیے پیغام کافی ہے, کاموں کو چھوڑ کر اپنے کام کو ترک کر کے جب بھی فرش عزا بچھایا جائے اور فرش عزا کی آپ کو دعوت دی جائے, کام کو چھوڑ کے فرش عزا میں آنے کے لیے ماشاءاللہ نجار کی زندگی کا یہ جملہ جو کہنے لگا ہوں بہت گہرا بہت بھاری جملہ ہے. کہتے مولا حسین نے کہا نجار اٹھو, اسی صحن میں فرش عزا بچھاؤ, اسباب کا انتظام ہم کریں گے. کہتے پھر مجھ سے مولا حسین نے کہا اٹھو جاؤ, جھاڑو لے کے آؤ, میں تمہارے ساتھ مل کے اس کو صاف کرتا ہوں, یہاں میرے عزاداروں نے آنا ہے. اللہ اکبر. فرش عزا جہاں بھی بچھے میزبان مولا حسین علیہ السلام ہے, اس لیے فرش عزا کی دعوت ملے تو کوشش کریں حتمن, کوئی بہت مجبوری نہ ہو تو کوشش کریں بر وقت جائیں, حاضر ہو جائیں. فرش عزا پر بیٹھنے سے بہت سے مسئلے حل ہو جاتے ہیں. ممکن ہے کہ جس رزق کی دوڑ کی وجہ سے فرش عزا میں دیر کر رہے ہیں, ممکن ہے کہ بر وقت پہنچنے سے اس سے کہیں زیادہ مولا حسین سے لے کر جائیں. ماشاءاللہ کہتا ہے جب اس مکاشفے سے باہر آیا, میں اٹھا, میرے پاس جتنے گھر میں دریاں تھی لا کے صحن میں بچھانا شروع کر دی. کہتے میرے دروازے پہ دستک ہوئی, جب میں باہر گیا تو ہمارے شہر کا ایک بڑا تاجر میرے دروازے پہ تھا. میں نے جو ہی دروازہ کھولا تو اس کے ساتھ اس کے کافی ملازم تھے اور ٹرک میں سامان تھا. کہتے اس نے ٹرک کا سامان میرے گھر کی طرف بھجوانا شروع کیا, مختلف نیاز کی ساری چیزیں, چاول چائے جتنی چیزیں نیاز کے لیے استعمال ہوتی ہیں اندر بھجوانے لگا. تو میں حیران اسے دیکھتا جاؤں تو اس کی آنکھوں میں آنسو تھے اور اس نے مجھ سے کہا ماشاءاللہ زیادہ حیرت میں مت آ, جو تو نے دیکھا وہ میں نے بھی دیکھا ہے, مولا نے تمہارے ذمے فرش بچھانے کا کام لگایا تھا, میرے ذمے یہ لگایا ہوا ہے, یہ میں لے کے آیا ہوں تمہارے لیے. کہتا ہے اس کے بعد سے اس صحن میں فرش عزا شروع ہوا, لوگ آتے گئے, جب جگہ کم پڑ گئی تو کسی نے ساتھ والا حصہ خرید کے اس میں شامل کیا، پھر کسی نے دائیں بائیں طرف کا حصہ شامل کیا، یہاں تک کہ اس وقت وہ اس شہر کا بہت بڑا امام بارگاہ بن چکا ہے ماشاءاللہ نجار کا۔ وہ عالم کہتے ہیں اس واقعے کے آخر میں، کہتے ہیں اس بزرگ نے ماشاءاللہ نجار سفید ریش نے اپنے دونوں ہاتھوں کو پھیلا کے کہا، میری پوری زندگی مولا حسین کی عطا ہے، کہ میرے پاس جو کچھ ہے وہ حسین ابن علی کا ہے۔ جب ہم اربعین پر امام حسین کی زیارت کے لیے گئے، نجف سے کربلا پیدل چل رہے تھے، تو وہاں ایک موقف میں ایک نعرہ لکھا ہوا تھا، وہ نعرہ بہت خوبصورت تھا، لکھا تھا کل ما نملک من الحسین، کل ما عندنا من الحسین، جو کچھ ہمارے پاس ہے وہ ہم نے مولا حسین سے لیا ہے۔ پہلا مصرع اس نعرے کا، اس شعر کا یہ تھا، کل ما عندنا من الحسین، جو کچھ ہمارے پاس ہے وہ ہم نے مولا حسین سے لیا ہے۔ اگلا جملہ کیا تھا، کل ما نملک للحسین، اب جو کچھ ہمارے پاس ہے وہ مولا حسین کے لیے ہے، جو کچھ ہے ہم نے حسین کے لیے حاضر کر دیا ہے۔ پس عزیزان محترم، حسین مولا چراغ ہدایت ہیں۔ اب کسی کو بدن کا مرض تھا ماشاءاللہ نجار کے، اسے یوں شفا ملی ہے۔ ایک واقعہ آپ کو عرض کروں گا، باطنی معاملات میں، باطن کی آلودگیوں کی قید میں رہنے والے ایک جوان کو مولا حسین کے نام نے، مولا حسین کے سفر نے، مولا حسین کی عزا نے کس طرح اس کی زندگی کو پلٹ دیا اور وہ راہ ہدایت کی طرف، راہ نجات کی طرف آیا، اس کا ذکر کر کے بھی اب امید ہے کہ مجلس سے اختتام کریں گے۔ درود پڑھیں محمد وآل محمد۔ قرآن مجید ایک جگہ مومنین کو مخاطب کر کے اس انداز سے قرآن نے بات کی ہے، بسم اللہ الرحمن الرحیم، الم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ، کیا مومنوں پر ابھی تک وہ وقت نہیں آیا کہ ان کے دل اللہ کو یاد کر کے نرم پڑ جائیں؟ کیا ابھی تک مومنوں پہ وہ وقت نہیں آیا کہ وہ اللہ کی طرف پلٹ آ جائیں؟ کیا ابھی تک مومنوں پہ وہ وقت نہیں آیا کہ وہ گناہوں کی وادیوں سے پلٹ کر اللہ کی اطاعت کی وادی کی طرف آ جائیں؟ کیا ابھی تک وہ وقت نہیں آیا؟ دیکھنا ہوگا ہم میں سے کس کا یہ وقت کب آتا ہے۔ ایک عالم دین بتاتے ہیں کہ ہم ایک علاقے میں تبلیغ کے فرائض انجام دے رہا تھا، 7 سال سے وہاں پہ تھا، تو آہستہ آہستہ بہت سارے جوانوں کی ہدایت کی پروردگار نے توفیق دی، یوں جوانوں کی ایک بڑی تعداد میرے ساتھ مل گئی۔ وہ جوان آہستہ آہستہ تربیت پا رہے تھے، ان کی اصلاح کر رہا تھا، کہتے لیکن محلے کا ایک لڑکا، ایک جوان ایسا تھا، میں نے جتنی کوشش کی اس کی کسی طرح اصلاح کر سکوں، کسی طرح ہاتھ نہیں آیا، بگڑتا ہی گیا، یہاں تک کہ بہت بگڑا ہوا تھا، نماز میں اس کو کبھی نہیں دیکھتے تھے صفوں میں، حتی رمضان کے روزوں میں بھی کوتاہی کرتا تھا، اور بھی جتنے غلط کام تھے اس میں اکثر اس کو دیکھا جاتا تھا، کسی نیکی کے کام میں نظر شاذ و ناظر کبھی نظر آئے تو آیا، وإلا نہیں۔ کہتے ہیں جب صدام کا، حکومت کا وہ ختم ہوا اور عراق میں زیارات کھل گئی، اربعین کی زیارت کھلی اور مولا حسین کے حرم کی طرف نجف سے پیدل چلنے کا سلسلہ شروع ہوا، تو ہم نے اپنے علاقے سے بھی جوانوں کا قافلہ بنایا اور مولا حسین کی زیارت کے لیے نجف سے کربلا پیدل چلنے کے لیے عراق گئے۔ کہتے ہیں جب ہم پہلی دفعہ گئے تو نجف سے کربلا جاتے ہوئے راستے میں میرے ذہن میں خیال آیا اسی جوان کا، اگر اس کو کسی طرح یہاں لے آؤں تو شاید اسے ہدایت مل جائے، شاید وہ اپنی ان بری عادات سے نکل آئے۔ کہتے اسی راستے میں مجھے خیال آیا، کہتے ارادہ کیا اگلے سال اس کو کوشش کر کے لے آتا ہوں۔ کہ جب ہم واپس آئے، بیچ میں کبھی ملاقات ہوئی تو میں نے اس سے کہا، تم ہمارے ساتھ کربلا زیارت کے لیے کیوں نہیں چلتے، وہاں امام حسین کی زیارت کرو گے، نجف سے کربلا پیدل چلتے ہیں۔ اس نے جب سنا نجف سے کربلا پیدل چلتے ہیں، کہتے پوچھنے لگا کتنا فاصلہ ہے، کہ تو میں نے کہا کم و بیش 90 کلومیٹر۔ کہ تو آوا صاحب 90 کلومیٹر کون پیدل چل کے جاتا ہے، میں تو نہیں جا سکتا، میں نہیں جاؤں گا اسے زیارت میں جہاں 90 کلومیٹر پیدل چلنا ہے۔ کہتے میں نے کوشش کی اسے راضی کروں، تو کہتے میں نے ایک دن اسے بتایا کہ اس راستے میں بہت اچھے اچھے کھانے ملتے ہیں، تم جو چاہتے ہو جو مانگتے ہو تو مل جاتا ہے۔ तरह तरह के खाने मिलेंगे, ईरानी खाने मिलेंगे, इराकी मिलेंगे, अरबी मिलेंगे, हिंदी पाकिस्तानी हर तरह के खाने मिलते हैं, कदम कदम पे मुफ्त मिलते हैं, रिहाइश मुफ्त होती है। कहते जब ये चीजें बताई, कहते कहने लगा हाँ अगर ऐसी जगह है तो फिर तो देखना चाहिए जाके कि कैसे ऐसे होता है, क्योंकि दुनिया में और कहीं तो ये होता नहीं है। कहते फिर तैयार हो गया कि मैं जाऊंगा। कहते लेकिन एक शर्त है, मैं पैदल नहीं चलूंगा, मैं गाड़ी में चलूंगा, पैदल मैंने नहीं चलना। कहते हमने कहा ठीक है, तुम हमारे साथ चलो ज़ियारत पे, तुम गाड़ी में चलना लेकिन नेमतों से इस्तेफादा करो, बस चलो। अरबईन का मौका आया, हमारे साथ आ गया। जब हम नजफ पहुंचे, अगले दिन हमने सुबह चलना था। कहते रात को भी मुझे कहने लगा आगा साहब मैंने गाड़ी में जाना है, पैदल नहीं जाऊंगा। तो मैंने ठीक है। सुबह के वक्त जब हम निकलने लगे बाबे तूसी में अमीरुल मोमिनीन के हरम के सामने जब आए तो मुझे मौका सही लगा। मैंने कहा जवान तुमसे एक गुजारिश है। कहा बिस्मिल्लाह। ये मौला अली का हरम है, तुम्हें मौला अली का वास्ता है, सिर्फ आज का दिन हमारे साथ पैदल चलो, सिर्फ आज का। सुबह आप हमारे साथ चलो शाम तक, शाम को जहां हम रुकेंगे सोएंगे कल सुबह हम तुम्हें गाड़ी में बिठा देंगे, बस आज के दिन पैदल चलो। उसने कहा ठीक है, बस आज का दिन चलूंगा। चल पड़ा। अब आपको रिवायत सुनाता हूं फिर वाकया मुकम्मल करते हैं। रिवायत में है कामिल ज़ियारात किताब है, इब्न कौलवे रावी है, लिखते हैं इमाम ने फरमाया छठे इमाम ने जो मौला हुसैन की जियारत के लिए पैदल जाए जब वो पहला कदम उठाता है तो परवरदिगार उसके सारे गुना माफ फरमा देता है। कहते जब वो दूसरा कदम उठाए, अब जब वो जितने कदम उठाता जाता है उसका मानवीय दर्जा बुलंद होता जाता है। एक और हदीस में इमाम फरमाते हैं जो मौला हुसैन के हरम की तरफ पैदल जाए हर कदम पर तीन काम होते हैं। एक उसका गुनाह बख्श दिया जाता है, एक उसके आमाल में नेकी लिख दी जाती है, और एक उसके दर्जे को बुलंद कर दिया जाता है। हर कदम पे ये तीन काम हो रहे हैं। आलिमे दीन को अंदाजा था, कहा बस आज का दिन पैदल चलो। कहता चला पैदल हमारे साथ, रास्ते में खाते पीते गए। रात को जिस मौकिफ में हम ठहरे जाके सोए, सब सो गए, ये आलिमे दीन कहते आधी रात को मुझे किसी के रोने की आवाज आई। कहते मैं उठा तो ये जवान जारो कतार रो रहा था, गिरिया कर रहा है जारो कतार। कहते जब मैं उठा, कहते मुझसे कहने लगा आगा अपने पांव समेट लें, ये कोई आम जगह नहीं है, ये सिर्फ कोई मौकब नहीं है, ये कोई आम जगह नहीं है, अपने पांव समेटें। कहते मैंने पूछा तुम किस बात पे गिरिया कर रहे हो, क्या हुआ है? कहते हैं जब संभला तो कहने लगा सोया हुआ था, मैंने देखा इस खेमे में इमाम हुसैन अलैहिस्सलाम तशरीफ लाए, उनके साथ हबीब इब्ने मज़ाहिर भी थे। कहते हबीब के हाथ में एक फाइल थी, इमाम हुसैन ने हबीब से कहा मेरी तरफ इशारा करके, हबीब इसका नाम लिखो, ये मेरा हो गया है, अब से ये मेरा हो गया है। कहते मैंने हाथ जोड़ के कहा मौला मैं बड़ा गुनहगार बंदा हूं, मैं इस काबिल नहीं हूं कि आप मुझे अपना कहें। कहते मौला ने मुझे जवाब नहीं दिया, दोबारा हबीब से कहा हबीब इसका नाम लिखो, ये पहले जैसा भी था अब ये मेरी तरफ आ गया है, अब ये वापस नहीं जाएगा, ये मेरी तरफ आ गया अब ये वापस नहीं जाएगा। वो आलिम दीन कहते हैं अगले दिन जब सुबह का सूरज तुलू हुआ, हम सब ने जो जूते पहने हुए थे इस जवान ने अपने जूते उतारे, नंगे पैर करबला की तरफ चलना शुरू किया। कहता हम इससे कहने लगे जूते पहनो, कहता नहीं मैं चाहता हूं कि मेरे पाँव पे छाले बने, वो छाले फटे उनसे खून निकले, ये मेरे उन गुनाहों का कफारा हो जो मैंने पिछली जिंदगी में किए हैं। कहते वाकई उसके पाँव फट फट के खून बह रहा था लेकिन वो उसी तरह नंगे पाँव करबला तक पहुंचा है। कहते जब हम वापस आए इस जियारत के सफर से, वालिम कहते हैं अगर मुझसे कोई पूछे इस इलाके का इस वक्त मुत्तकी तरीन जवान कौन है तो मैं उसी का नाम लूंगा। इन्नल हुसैन मिसबाहुल हुदा, हुसैन हिदायत का चराग है। आप जो फर्श अज़ा पर आने वाले अज़ादार हैं, जवान बुजुर्ग जो भी हैं, अगर मेरी और आपकी जिंदगी वैसी नहीं है जैसी मौला हुसैन को चाहिए तो फर्श अज़ा पलटने की जगह है, फर्श अज़ा हुर बनने की जगह है। वो कहते हैं ना हुर बनाने की फैक्ट्री है इमाम हुसैन अलैहि सलाम, लोगों को दर से हुर्रियत देने वाले, बाब हुर के जरिए से लोगों को लेकर आने वाले। पस अज़ादारा ने मौला, इन्नल हुसैन मिसबाहुल हुदा व सफीनतुन नजात, हुसैन चराग हिदायत हैं, निजात की किश्ती हैं। अगर गुनाहों की वजह से दिल सख्त हो गए हों, फर्श अज़ा पर आने के बाद जो आंसू हमारी आंखों से निकलते हैं, गालों पे बहने लगेंगे, लेकिन ये गिरते उस सख्त दिल के ऊपर हैं और उसे इतना नरम कर देते हैं कि वो दिल परवरदिगार की बारगाह में पलटने के लिए आमादा हो जाता है। क्योंकि जो दिल सख्त हो जाए गुनाहों की वजह से, उनका पलट के आना मुश्किल हो जाता है। बस मौला हुसैन पे गिरिया, हुसैन चराग हिदायत हैं। बस ये देखना होगा मुझे और आपको, जैसा कि वो कुरान की आयत ने कहा ना, अलम यानिल्लज़ीना आमनू अन तख्शा कुलूबहुम, क्या नहीं आया मोमिनीन पे वो वक्त। तो मैं अगर यूं कहूं, ए आज़ादारा ने मौला, क्या तुम्हारी जिंदगी में अब तक मौला हुसैन के फर्श अज़ा पर आकर बैठते हो, क्या अब तक वो वक्त नहीं आया कि तुम अपनी जिंदगी को वैसे बनाने की कोशिश शुरू कर दो जैसे मौला हुसैन चाहते हैं। हल मिन नासिरी यंसुरना, आखिरी सदा थी ना मौला की, है कोई मददगार जो मेरी मदद करे। आज आपको इस मदद का एक पहलू दिखा के आपकी जहमत तमाम करूं। इन्नल हुसैन मिसबाहुल हुदा, हुसैन हिदायत के चराग हैं। मेरे मौला ने हल मिन नासिर कहा, मददगार तलब किया, हिदायत का चराग मौला हुसैन है। हल मिन नासिर, तुम में से कौन है जो इस हिदायत के चराग की किरण बनने की कोशिश करे, ताकि इन किरणों के जरिए से लोग हुसैन इब्न अली के दरवाजे पे आ जाएं। आज़ादार को ऐसा होना चाहिए, आज़ादार मौला हुसैन को ऐसा होना चाहिए कि उसे देखकर लोगों को मौला हुसैन से अकीदत और मोहब्बत हो। आज़ादार के किरदार को देखकर लोग मौला हुसैन की बारगाह की तरफ खींचे चले आ जाएं। आज़ादार की गुफ्तार और किरदार और उसके आमाल देखकर लोग फर्श अज़ा की तरफ तड़प के आना शुरू कर दें। ये आज़ादार को ऐसा बनना चाहिए। यही सदाए हल मिन नासिर का जवाब है। दुरूद पढ़िएगा मोहम्मद व आले मोहम्मद पर। पस आज़ादारा ने मौला, फर्श अज़ा पर आना बैठना माने रखता है। आए गए आयतुल्ला बेहजत फरमाते हैं, जब तुम मजलिस में जाओ फर्श अज़ा पर बैठो, तो ये मत समझना तुम मजलिस में हो, इमाम बारगाह में हो ना। जब तक हुसैन की मजलिस बरपा है, तुम यही समझना तुम करबला में बैठे हुए हो, तुम हरम इमाम हुसैन में बैठे हुए हो। जितनी देर तक मजलिस जारी है, तुम हरम में हो। जब इंसान इस नजर से मजलिस में आएगा, तो फिर उसकी जिंदगी में बहुत बड़ा बदलाव आने का पूरा इम्कान मौजूद है। बस आज़ादारा ने मौला अर्ज किया, फर्श अज़ा पर बहने वाला एक एक आंसू हमारे दिल की सख्ती को पिघला देता है। गुनाहों और खताओं की वजह से सख्त होने वाले दिलों को पिघलाने के लिए अश्क अज़ा, हुसैन इब्ने अली के गम में बहने वाले आंसू बहुत कीमती हैं। एक एक आंसू कीमती है। किसी आलिम ने कहा, मैं और आप रोते वक्त आंसू नहीं गिनते हैं, लेकिन एक बीबी ऐसी हैं जो इन आंसुओं को गिनती हैं। वो बीबी जिन जो इन आंसुओं को रुमाल में महफूज करती हैं, उन्हें इन आंसुओं की तादाद का पता है। और एक एक आंसू के बदले में अगले आलम में क्या क्या हो जाएगा तसव्वुर नहीं कर सकते। बस आज़ादारा ने मौला, करबला के सबसे हसास तरीन कि जिनके मसाइब सख्त हैं बहुत ज्यादा, करबला के शहदा में असीरों में दो हस्तियां ऐसी हैं जिनके मसाइब बहुत सख्त हैं। आगाज करूं मुसीबत का, शब आशूर इमाम हुसैन अलैहिस्सलाम रात के किसी पहर खयाम खयाम के दरमियान से गुजरे, तो जनाब रबाब के खेमे से रोने की आवाज सुनी। मौला खेमे में दाखिल हुए तो मौला ने मंजर अजीब देखा। बीबी ने एक तरफ बीबी सकीना को सुलाया हुआ है, दूसरी तरफ अली असगर का झूला है, बीच में बीबी बैठी हैं और गिरिया फरमा रही हैं। मौला हुसैन ने कहा, रबाब गिरिया किस लिए? कहा मौला मैंने खेमों में मंजर देखा, कहीं अली अकबर को तैयार किया जा रहा है आप पर कल कुर्बान होने के लिए, कहीं कासिम तैयार हो रहे हैं, कहीं ओन मोहम्मद को आमादा किया जा रहा है, कहीं किसी सहाबी के बच्चे को आमादा किया जा रहा है। मौला मेरे खेमे में मेरा बच्चा 6 माह का है, मेरी 4 साल की बेटी है, कल आप पर कुर्बानी के लिए रुबाब का दामन तही है। मौला मेरे दामन में कुछ नहीं जो आप पे कुर्बान कर पाऊं, इसलिए रो रही हूं। तब मौला हुसैन ने कहा रबाब गम न करो, तुम्हारे ये दोनों बच्चे ऐसी कुर्बानी देंगे कयामत तक जब भी हुसैन पर लोग गिरिया करेंगे तुम्हारे असगर और तुम्हारी सकीना का नाम साथ साथ लिया जाएगा। अजरकुम अल्लाह। पुरसदे करबला के सबसे नाजुक तरीन शहीद का ऐसे गले का पुरसद है जिस गले को इमाम जमान फरामोश नहीं कर सके। अजरकुम अल्लाह। बस अजादारा ने मौला जिन्होंने अपने गोद के बच्चों को उठाया हो गोदी में, 6 माह के बच्चे को जिसने गोद में उठाया है, मैं नहीं समझता उसके सामने हजरत अली असगर के जब मसाइब बयान होते हैं तो उन्होंने तो हिस किया हुआ है कि 6 माह के बच्चे को गोद में उठा के ले जाना कैसा लगता है। जब आखिरी लम्हे में सदाए हल मिन नासरी यंसुरना बुलंद की ना मौला ने, उससे पहले कि एक तशबीह सुनाऊं, मक्का में जिस वक्त हजरत इस्माइल ने प्यास से एड़ियां रगड़नी शुरू कर दी, जनाब हाजरा अपने बच्चे की प्यास को बर्दाश्त नहीं कर पाई, पानी की तलाश में दौड़ना शुरू कर दिया, सफा पे पानी नजर आता था वहां गई, मरवा में नजर आया वहां गई, मरवा से सफा, सफा से मरवा, चक्कर काटने लगी। इस बेचैनी को देखकर बच्चे की एड़ियां रगड़ता देखकर परवरदिगार ने इस्माइल के पांव से जमजम जारी किया। रिवायात में हजरत इस्माइल की उम्र कम से कम 4 साल, ज्यादा से ज्यादा 8 साल बयान हुई है। 8 साल के बच्चे का, 4 साल के बच्चे का प्यासा होना और मां का तड़पना, जमजम जारी हो गया। आगा पनाहिया ने एक जुमला कहते हैं, करबला में भी एक सई शुरू हुई थी, करबला की हाजरा ने भी अपने इस्माइल के लिए सई की है, लेकिन चूंकि यहां सफा और मरवा नहीं है आजादारो, अब पुरसा अगर देना ही है बीबी रबाब को तो जुमला सुनते जाइए, आपके गिरिए की बुलंद होती आवाजें शायद के आलम मलकूत में ढारस बन जाए। अपने खेमे से निकली, देखा असगर प्यास से भिलकने लगे, बीबी रबाब ने अपने खेमे से सही का आगाज कर दिया। कभी जैनब के खेमे में जाती है क्या पानी का एक कतरा है, कभी बीबी कुलसूम के खेमे में, और कभी शायद उस खेमे में जहां मशकीजे रखे हुए थे, शायद सूखे मशकीजों को टटोल टटोल के देखा हो कि एक कतरा आप मिले। अल्लाहु अकबर। एक जुमला कहूं, आगा पनायान कहते हैं, कहते मैं सोचता था वहां इस्माइल ने एड़ियां रगड़ी तो जमजम निकल आया, अरे यहां रबाब का 6 माह का असगर एड़ियां रगड़ रहा है जमजम नहीं निकला। आगा पनायान कहते मैं सोचता था तो मुझे जवाब मिल गया, कहा इस्माइल का जमजम मक्का में निकला महदूद है, बस वहीं तक महदूद है, जिसने इस्माइल के जमजम को पीना है उसे वहां जाना होगा, लेकिन अली असगर ने जो करबला में एड़ियां रगड़ी हैं, असगर का जमजम दुनिया के हर गली कूचे में निकल रहा है। ये जो गली गली में सबील हुसैन लगती है, ये उस 6 माह के बच्चे की प्यास से रगड़ने वाली एड़ियों का नतीजा है। जमजम अली असगर है सबील हुसैन, हर एक की दस्तरस में, हर गांव में, हर शहर में, हर गली में, हर प्यासे की प्यास बुझाने के लिए असगर का जमजम हाजिर है। अजरकुम अल्लाह। अच्छा इस्तकबाल किया आपने मसाइब का, बस चंद जुमले और कहूं। मौला हुसैन ने हल मिन नासरी यंसुर ना कही, असगर ने खुद को झूले से गिरा दिया। मैं ये कहूंगा हल मिन नासरी यंसुर ना का जवाब होता है लब्बैक या हुसैन। जानते हैं
تاریخ میں سب سے پہلا لبیک یا حسین کس نے کہا؟ حسین کی حل من ناصری انصرنا پر پہلا لبیک یا حسین، حسین کے 6 ماہ کے اصغر نے خود کو جھولے سے گلا کر کیا ہے۔ مولا خیمے میں تشریف لائے تو کہا اصغر خود کو جھولے سے گرا رہے ہیں، کہا لائیں میرے لال کو دو، شاید میرے بچے کو پانی پلا دیں، ان اشکیا کے دل میں کوئی نرمی آ جائے۔ اب جب اصغر کو مولا حسین کی گود میں دیا، ایک دفعہ میری طرف دیکھیے گا، میں نے پہلے آپ سے کہا نا، جس نے 6 ماہ کا اپنا بچہ اٹھایا ہو اس کا دل جانتا ہے۔ ایک دفعہ اصغر جب مولا حسین کی گود میں آئے، مولا نے کربلا کی تپتی دھوپ کو دیکھا، اپنے بچے کو اپنے ابا کے دامن میں چھپا لیا۔ ہائے حسین، اپنے اصغر کو کربلا کی تپتی دھوپ بھی لگوانا نہیں چاہتے، ہائے ابا کے دامن میں۔ ایک جملہ دوں، مولا ابھی تو اصغر کو آپ کربلا کی تپتی دھوپ سے بچانا چاہ رہے ہیں، ارے کچھ لمحوں کے بعد 3 پھلوں کا تیر، اجرکم اللہ۔ اسی طرح ابا کے دامن میں چھپا کر اشکیا کے سامنے آئے، مولا نے آواز دی، اے اشکیا تمہاری دشمنی مجھ سے ہے، میرا بچہ گود کا بچہ ہے، اس کی ماں کا دودھ خشک ہو گیا، ہمارے خیموں میں پانی کا ایک قطرہ نہیں ہے، بس تم میں سے کوئی نہیں ہے جو میرے بچے کو پانی کا ایک گھونٹ پلا دے۔ کسی لعین نے آواز دی، حسین تم اپنے بچے کا کہہ کے پانی خود لینا چاہتے ہو؟ اب جب یوں کہا سید و شہدا شاید بچے کو نہ نکالتے، جب یوں کہا تو ایک دفعہ ابا کو ہٹا کے کہا، اصغر اب تیرے باپ کے اوپر بات آ رہی ہے، ایک دفعہ میرے لال اپنی پیاس کا اظہار خود کرنا، شاید میرے مولا نے کہا ہو میرے لال مجھے معاف کرنا، یہ کربلا کی دھوپ تپتی ہے، تیرے پھول سے چہرے کو اس دھوپ میں نہ نکالتا، لیکن میرے لال اپنی پیاس کا خود اظہار کر عزادار اصغر کو ہاتھ پہ بلند کیا۔ ایک دفعہ جب اصغر نے اپنی سوکھی زبان کو اپنے ہونٹوں پہ پھیرا، کہتے اشکیا کے لشکر میں ہلچل مچ گئی، عمر سعد نے کہا یا حرملا اقطع کلام الحسین، حسین کا کلام قطع کر، ارے 3 پھلوں کا تیر جوڑ کے جب حرملا نے چلا دیا۔ عزاداروں ایک جملہ سنو گے، عرب کی تاریخ میں جب بھی جنگ کی تاریخ لکھی جاتی تھی تیر کے بارے میں یہ لکھا جاتا تھا، تیر چلانے والے نے تیر جوڑ کے چلایا اور تیر بدن میں پیوست ہوا۔ جب بھی لکھا ہے اتنے تاریخ جنگ میں یہ لکھا ہے کہ تیر چلایا اور تیر پیوست ہوا، یہ جنگ کی تاریخ کا پہلا تیر ہے جس کے بارے میں مقتل کا یہ جملہ ہے، حرملا نے جب تیر چلا دیا تیر پیوست نہیں ہوا، فصبح الطفل من الاذن الى الاذن، تیر ایسا چلا، ارے بچہ ایک کان سے دوسرے کان تک زبا ہوا، اصغر حسین کے ہاتھوں پہ پلٹا، اصغر کا خون مولا کے ہاتھ میں۔ مولا امام باقر کہتے ہیں مولا نے آسمان کی طرف خون پھینک دیا، ایک قطرہ زمین سے نہیں گرا۔ ایک جملہ بس آخری کہوں، یہ مقام اتنا سخت تھا، 6 ماہ کے بچے کے گردن پہ تیر کا لگنا، 57 سال کے باپ کے دل پہ کیا گزر رہی ہوگی، یہ مقام اتنا سخت تھا، ہاتف غیبی کی آواز آئی، اے حسین اس بچے کو دفنا دیجئے، جنت میں اللہ نے دائی کا انتظام کر دیا ہے۔ بس شبی آ گئی ہے، 2 جملوں کی مجھے اجازت دے دو جوان، بس 2 جملوں کے بعد لے آنا۔ عزادارو پرسا آپ نے دے دیا ہے، میرے دل کی حسرت ہے اصغر کے مصائب میں آوازیں اتنی بلند ہوں کہ جتنی مائیں بہنیں یہاں موجود ہیں، جتنے لوگ بے اولاد ہیں اولاد کی دعا چاہتے ہیں، ہماری گریے کی صدائیں ایسی ہوں کہ اصغر کے ننھے ہاتھ بلند ہو جائیں اور دعاؤں کی قبولیت ہو جائے۔ بس آخری 2 جملے کہہ دوں، اصغر کا جنازہ اٹھایا، جناب رباب کے خیمے کی طرف آئے، مولا حسین ایک قدم آگے بڑھتے ہیں ایک قدم پیچھے آ جاتے ہیں،
नक्कन साहब एक जुमला कहते हैं, अली अकबर का जनाजा इतना भारी नहीं था हुसैन पर जितना ये 6 माह के बच्चे का जनाजा भारी था। कभी खेमे की तरफ जाते हैं पीछे आ जाते हैं, खेमे की तरफ जाते हैं पीछे आ जाते हैं। जब बीबी ने ये मंजर देखा पुकार के कहा मेरे मौला 100 असगर आप पे कुर्बान कर दूं, आप बेचैन न हो, रबाब हमारे असगर को ले आइए। रबाब की गोद में असगर को डाला, जनाब असगर को देख के बस एक जुमला कहा बीबी ने, कहा मेरे लाल क्या तुझ जैसे मासूमों को भी ज़िबा किया जाता है। हाय हुसैन, बस आखिरी जुमला ज़ादार खत्म कर दी, बस शबी आ गई है। मैं चाहता हूँ असगर की तदफीन बता के खत्म कर दूं। एक ही शहीद है जिसको मौला हुसैन ने दफन किया है, बस एक जनाजा है जिसे मौला ने तदफीन कर दी है। अल्लाहु अकबर। जो जो आप में से बाप है जिसने बच्चे को गोद में उठाया है, हुसैन की कल भी हालत को जानते हैं, अंदाजा करें क्यों असगर को दफनाया। क्योंकि मौला जानते थे इन अश्किया ने हमारी शहादत के बाद लाशों पे घोड़े दौड़ाने हैं। अरे असगर का फूल सा बदन मौला दफनाना चाहते हैं। करबला की रेत को हटाया, असगर को रखा। अरे मेरा साबिर इमाम मौला आपकी सब्र को सलाम, आंखें असगर के चेहरे की तरफ रखी है। हुसैन ने तदफीन शुरू कर दी, असगर के चेहरे को तकते जा रहे हैं, असगर के पांव पर मट्टी डाल दी, असगर की नाव तक मट्टी डाल दी, असगर के सीने पे मट्टी डाल दी। अल्लाहु अकबर। शबी भी आ गई, जिस वक्त असगर का चेहरा छुपाना था, अरे हुसैन ने अपना चेहरा अपने दामन में छुपाया। Oh, my God.